ایران کا 11واں صدارتی الیکشن، امیدواروں کا دوسرا ٹی وی مناظرہ۔ ترکی میں اردوغان حکومت کے خلاف عوام کی ملک گیر تحریک، مظاہرے اور پولیس کا تشدد۔ شام میں مغرب کے حمایت یافتہ دہشت گرد گروہوں پر فوج کا غلبہ، عوام میں خوشی اور جشن۔ بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پر۔ ناظرین السلام علیکم، میں علی عباس رضوی خبرنامے کے ساتھ آپ کی خدمت میں حاضر ہوں۔ ہماری ویب سائٹ کا پتہ ہے urdu.sahar.tv.ir، ہمارا ای میل ایڈریس ہے khabrein@sahar.tv.ir، اور انٹرنیٹ پر ہماری نشریات آپ براہ راست ان پتوں پر ملاحظہ فرما سکتے ہیں، urdu.sahar.tv.ir/ios، urdu.sahar.tv.ir/android، اور urdu.sahar.tv.ir/live۔ لیجیے اب آپ خبریں تفصیل سے ملاحظہ فرمائیے۔ اسلامی جمہوریہ ایران کے 11ویں صدارتی انتخابات کو امیدواروں نے دوسرے ٹی وی مناظرے میں ثقافتی اور سماجی مسائل پر بحث اور اپنی پالیسیوں کی وضاحت کی ہے۔
ایران کے 11ویں صدارتی انتخابات کے امیدوار محسن رضائی نے دوسرے ٹی وی مناظرے میں ایران کے سماجی اور ثقافتی مسائل کے بارے میں کہا کہ حکومت اور عوام کے درمیان تعلقات کو اثر نو استوار کرنے کی ضرورت ہے تاکہ معاشرے میں ثقافتی تبدیلی رونما ہو سکے۔ صدارتی انتخابات کے ایک اور امیدوار سعید جلیلی نے اس بات پر زور دیتے ہوئے کہ آئندہ حکومت کو بدعنوانیوں، تفریق اور اشرافیت کو لگام دینا ہوگی، کہا کہ ملک کے آئندہ صدر کو چاہیے کہ وہ مکمل طور پر ثقافتی نمونہ ہو۔ ایران کے صدارتی انتخابات کے امیدوار غلام علی حداد عادل نے بھی اس بات کا ذکر کرتے ہوئے کہ ہمارے ملک کی بہت سی اقتصادی مشکلات ثقافتی مسائل کی دین ہیں، کہا کہ اسلامی طرز زندگی اور استقامتی معیشت تک اس وقت تک نہیں پہنچا جا سکتا جب تک معاشرے میں بڑی ثقافتی تبدیلی نہ آ جائے۔ انہوں نے کہا کہ اگر وہ جیت جاتے ہیں تو تمام سماجی اور سیاسی اور اقتصادی پہلوؤں کے ساتھ ثقافتی پہلو پر بھی خاص طور سے توجہ دیں گے۔ ایک اور صدارتی امیدوار حسن روحانی نے بھی اس بات کا ذکر کرتے ہوئے کہ اگر ثقافتی ماحول مناسب نہ ہو تو استعداد اور صلاحیتیں ختم ہو جاتی ہیں، کہا کہ ثقافتی فضا کو ثقافتی سرگرمیوں کے لیے مناسب ہونا چاہیے۔ انہوں نے ایران میں سیاحت کی صنعت کو فروغ دینے پر زور دیا اور کہا کہ اگر 10 ملین سیاح ایران آئیں تو اس سے بے روزگاری کا مسئلہ کافی حد تک حل ہو جائے گا۔ صدارتی انتخابات کے ایک اور امیدوار محمد باقر قالیباف نے بھی حکومت اور عوام کے درمیان ثقافتی تضاد کو ایران میں ثقافتی کمزوریوں میں سے ایک قرار دیا اور کہا کہ حکومت کو زبانی وعدے کرنے کے بجائے عملی تدبیر پیش کرنا چاہیے۔ ایک اور امیدوار محمد غرضی نے اس بات کا ذکر کرتے ہوئے کہ ثقافت ملت ایران کی استقامت و پامردی کا نتیجہ ہے، کہا کہ ایران کے عوام اس بات کی توانائی رکھتے ہیں کہ جو چاہیں وہ ثقافتی راستے سے حاصل کر لیں۔ انہوں نے کہا کہ میں سمجھتا ہوں کہ ثقافت کوئی ایسی چیز نہیں ہے جو زبردستی کسی پر مسلط کی جائے۔ انہوں نے کہا کہ اگر میں الیکشن جیت جاتا ہوں تو ملک میں صحت عامہ کا ایک اسمارٹ نیٹ ورک قائم کروں گا۔ صدارتی انتخابات کے ایک اور امیدوار محمد رضا عارف نے بھی کہا کہ آنے والی حکومت کو چاہیے کہ وہ ثقافتی اور فنی معاملات اور ضرورتوں کو پورا کرے۔ انہوں نے کہا کہ عوامی اداروں کو اس کا موقع ملنا چاہیے کہ وہ اپنی ثقافتی سرگرمیاں جاری رکھیں۔ محمد رضا عارف نے معاشرے میں برائیوں کو رواج دیے جانے کے عمل کا مقابلہ کرنے کی ضرورت پر زور دیتے ہوئے کہا کہ دانشوروں اور محققین نیز طلباء پر خاص توجہ دینے کی ضرورت ہے۔ ایک اور امیدوار علی اکبر ولایتی نے کہا کہ معاشرہ اسی وقت خوشحال رہ سکتا ہے جب اقتصادی اعتبار سے خوشحال ہو۔ انہوں نے کہا کہ آئندہ حکومت کو چاہیے کہ وہ ملک میں اسلامی اور قومی اقدار پر مبنی استقامتی ثقافت کو رواج دے۔ علی اکبر ولایتی نے اس بات پر زور دیتے ہوئے کہ استقامتی ثقافت کے ذریعے ہی ثقافت کو عام کیا جا سکتا ہے، کہا کہ عوام ہی ثقافتی امور کے ذمہ دار ہونا چاہیے۔ واضح ہے کہ ان 8 امیدواروں کے درمیان پہلا ٹی وی مناظرہ گزشتہ جمعے کو منعقد ہوا تھا۔ دوسرا ٹی وی مناظرہ بدھ کی شام 4 بجے شروع ہوا اور تقریباً 9 بجے رات تک جاری رہا، اور تیسرا اور آخری مناظرہ آئندہ 7 جون کو ہوگا۔ اسلامی جمہوریہ ایران کے 11ویں صدارتی انتخابات آئندہ 14 جون کو ہوں گے، اور اسی دن پورے ملک میں بلدیاتی کونسلوں کے انتخابات بھی کرائے جائیں گے۔
ایڈمی توانائی کے عالمی ادارے IAEA میں ایران کے مستقل مندوب علی اصغر سلطانیہ نے ایک بار پھر کہا ہے کہ ایٹمی توانائی کا پورا امن استعمال ملت ایران کا مسلمہ حق ہے۔ یہ بات انہوں نے IAEA کے بورڈ آف گورنرز کے اجلاس سے خطاب کرتے ہوئے کہی۔ علی اصغر سلطانیہ نے یہ بات زور دے کر کہی کہ ایران کی عظیم قوم किसी को भी इस बात की इजाज़त नहीं देगी कि वो उसकी मौजूदा और आइंदा नस्लों को एटमी तवानाई के पुरामन इस्तेमाल के मुसलमा हक से महरूम करे। उन्होंने कहा कि एटमी तवानाई के पुरामन इस्तेमाल का मामला हमारा कौमी मामला है और इस मामले में किसी भी दबाव को कबूल नहीं करेंगे। अली असगर सुल्तानिया ने यह बात भी जोर देकर कही कि ईरान इस बात की भी हरगिज इजाज़त नहीं देगा कि मगरबी ममालिक अपनी गैर मुनसफाना पॉलिसियों को IAEA पर थोपने की कोशिश करें। एटमी तवानाई के आलमी इदारे में ईरान के मुस्तकिल नुमाइंदे ने एक बार फिर वाजे किया कि यूरेनियम की आफजूदगी समेत ईरान की तमाम एटमी सरगर्मियाँ मुकम्मल तौर से पुरामन मकासद के लिए हैं। उन्होंने कहा कि कायदे इनकलाब इस्लामी कई बार फरमा चुके हैं कि एटमी हथियार रखना मजहबी लिहाज से हराम है, लिहाजा ईरान की दिफाई हिकमत अमली में एटमी हथियारों की कोई जगह नहीं है। तुर्की में वजीर आजम रजब तैयब अर्दोगान की हुकूमत के खिलाफ मुजाहरों का सिलसिला बदस्तूर जारी है और कई शहरों में बुध को एक बार फिर मुजाहरे किए गए।
खबरों में कहा गया है कि वजीर आजम रजब तैयब एर्दोगान की हुकूमत के खिलाफ मुजाहरों में ज्यादातर नौजवान और तालीम याफ्ता तबके के लोग शामिल हैं और उन्होंने इस अज़्म का इजहार किया है कि मुतालबात पूरे होने तक मुजाहरों और एहतजाज का सिलसिला जारी रहेगा। मुजाहरीन जो इससे पहले तक वजीर आजम एर्दोगान के इस्तीफे का मुतालबा कर रहे थे, मुजाहरीन पर पुलिस के तशद्दुद और मुतअद्दिद लोगों के मारे जाने के बाद अब पुलिस चीफ के इस्तीफे का भी मुतालबा कर रहे हैं। बज़ाहिर ऐसा महसूस होता है कि मुजाहरीन का ताल्लुक मुख्तलिफ सियासी गिरोहों से है और उनके मुतालबात भी मुख्तलिफ हैं, लेकिन उनके दरमियान एक बात पर इत्तेफाक राय दिखाई देता है कि सभी वजीर आजम एर्दोगान की हवस इख्तदार के मुखालिफ हैं। वजीर आजम एर्दोगान की क्यादत वाली तुर्क हुकूमत की पॉलिसियों के नतीजे में सूरत हाल ऐसी हो गई है कि एक छोटी सी बात पर और बज़ाहिर माहौलियाती आलूदगी के मामले से शुरू होने वाले एहतजाज और मुजाहरों का दायरा पूरे मुल्क में फैल गया है और बड़ी तेजी के साथ एर्दोगान हुकूमत के खिलाफ मुल्कगीर तहरीक की शक्ल इख्तियार करता जा रहा है। मुल्क की सड़कों पर जारी एहतजाज और मुजाहरों के बावजूद वजीर आजम एर्दोगान चंद अफ्रीकी मुल्कों के दौरे पर हैं और उन्होंने अवामी मुजाहरों को हिजब इख्तलाफ की जमातों और इंतहा पसंद गुरोहों की इश्तियाल अंगेजी का नतीजा करार दिया है, जिसका मकसद बकौल उनके मखसूस सियासी मफादात हासिल करना है। लेकिन मुजाहरीन से किए जाने वाले सर्वे के मुताबिक 70% लोगों ने किसी भी जानिब सियासी झुकाव से इनकार किया है और सिर्फ 15% मुजाहरीन का ताल्लुक किसी न किसी सियासी जमात से है, जबकि उनमें से भी सिर्फ 7% लोग अपनी सियासी जमातों के अहदाफ की खातिर सड़कों पर आए हैं। बज़ाहिर ऐसा महसूस होता है कि हुकूमत अंकारा को इस वक्त जिस सूरत हाल का सामना है उसमें उसे अपनी खारजा और दाखला पॉलिसियों पर नजरसानी करने पर मजबूर होना पड़ेगा।
शाम के दारुल हुकूमत दमिश्क में लोगों ने दहशतगर्दों के कब्जे से अल-क़ुसैर शहर की आज़ादी का जश्न मनाया है। शाम और लबनान की सरहद पर वाक़ शामी शहर अल-क़ुसैर को दहशतगर्दों के कब्जे से आज़ाद करा लिए जाने पर दमिश्क के बाशिंदों ने सड़कों पर निकल कर जश्न मनाया। दमिश्क से मौसूला खबरों में कहा गया है कि दहशतगर्दों के कब्जे से अल-क़ुसैर शहर की आज़ादी और शामी फौज की कामयाबी की खबर सुनते ही दमिश्क शहर के नौजवानों ने सड़कों पर निकलकर खुशियां मनाईं। दूसरी तरफ शाम के वज़ीर आज़म वाइल अल-हलकी ने अल-क़ुसैर शहर में दहशतगर्दों की शिकस्त को शामी फौज की आइंदा की कामयाबी के लिए एक संगे मील करार दिया है। शामी वज़ीर आज़म ने कहा कि शामी फौज ने तकफीरी दहशतगर्दों के खिलाफ जो कामयाबी हासिल की है वह पूरे मुल्क में अमन अमान की बरकरारी की राह में एक अहम मोड़ की हैसियत रखती है। दनिसना शाम के सुबह होम्स के गवर्नर ने जहां अल-क़ुसैर शहर वाकई कहा है कि अल-क़ुसैर शहर की तामीर नौ का अमल जिसको दहशतगर्दों से पाक करा लिया गया है जुमेरात से ही शुरू हो गया है। होम्स के गवर्नर ने इसी तरह शामी बाशिंदों से जो अल-क़ुसैर छोड़कर फरार कर गए थे कहा है कि वो अपने घरों को वापस आ जाएं। लबनान के अल-मयादीन टेलीविजन चैनल ने भी खबर दी है कि अल-क़ुसैर शहर के अज़्ज़बआ हवाई अड्डे से फरार करते वक्त 300 दहशतगर्दों को फौज ने हलाक कर दिया है। रूस ने कहा है कि शाम के बहरान के हल से मुतालिक जनेवा दो इजलास में ईरान की शिरकत ज़रूरी है। मशरिक वस्ता के उमूर में रूस के सदर के खसूसी नुमाइंदे मिखाइल योगदोव ने जुमेरात को इताता से न्यूज़ एजेंसी से जनेवा दो इजलास के बारे में बातचीत करते हुए कहा कि इस बैन अल-अक़वामी कॉन्फ्रेंस में जो शाम के बहरान को हल करने के तरीक़ों का जायज़ा लेने के लिए होने वाली है ईरान की शिरकत बहुत ही ज़रूरी है। रूसी सदर के खसूसी नुमाइंदे ने कहा कि ईरान इलाके का एक अहम और मौसर मुल्क है जिसको जनेवा दो इजलास में दावत दी जानी चाहिए। वाज़ह है कि अमरीका और रूस ने मई में इस बात पर इतफाक़ किया था कि शाम के बहरान के बारे में जून के महीने में जनेवा दो बैन अल-अक़वामी कॉन्फ्रेंस बुलाई जाए। लबनान में ज़राए का कहना है कि मुल्क के शुमाली शहर त्राबलस में मुतहरिब धड़ों के दरमियान लड़ाई जारी है। खबरों के मुताबिक त्राबलस में जुमेरात की सुबह एक बार फिर मुसलह अफराद के दरमियान लड़ाई शुरू हो गई, जिसके दौरान रॉकेटों और गोलियों की आवाज़ें दूर दूर तक सुनाई दे रही थीं। شام میں متعین دہشت گردوں نے کل رات بھی کم سے کم 6 راکٹ مشرقی لبنان میں فائر کیے، جس کے نتیجے میں 3 افراد زخمی ہو گئے۔ لبنان کے صدر میشر سلیمان نے دہشت گردوں کے اس اقدام کی مذمت کرتے ہوئے لبنان کی عرضی سالمیت اور اقتدار اعلیٰ کا خیال رکھے جانے کا مطالبہ کیا ہے۔ پاکستان پیپلز پارٹی نے ملک کی نئی حکومت سے کہا ہے کہ وہ ایران پاکستان گیس پائپ لائن پروجیکٹ مکمل کرے۔ قومی اسمبلی میں حزب اختلاف کے رہنما مخدوم امین فہیم نے نواز شریف کی زیر قیادت نئی حکومت سے کہا ہے کہ وہ ایران پاکستان گیس پائپ لائن پروجیکٹ کو جلد سے جلد مکمل کرے۔ امین فہیم نے قومی اسمبلی کے اجلاس سے خطاب کرتے ہوئے کہا کہ اس پروجیکٹ پر عمل درآمد پاکستان کے نفع میں ہے۔ انہوں نے نئی حکومت سے کہا کہ وہ اس کو مکمل کرے۔ مخدوم امین فہیم نے حکومت کو اطمینان دلایا کہ ان کی جماعت پیپلز پارٹی ملک کے آئین اور پارلیمان کی حفاظت کے لیے نئی حکومت کے ساتھ تعاون کرے گی۔ اس سے پہلے بھی پاکستان کے متعدد سیاسی اور مذہبی جماعتوں نے ایران پاکستان گیس پائپ لائن پروجیکٹ پر عمل درآمد کو پاکستان کے مفاد میں قرار دیا اور نئی حکومت سے کہا کہ وہ اس منصوبے کو جلد سے جلد مکمل کرے۔ کراچی میں ایم کیو ایم کے کارکنوں کی ٹارگٹ کلنگ کے خلاف جمعرات کو پورے سندھ میں ہڑتال کی گئی اور یوم سوگ منایا گیا۔ تفصیلات بتا رہے ہیں کراچی سے صفدر عباس۔
پاکستان کے سب سے بڑے شہر اور معاشی اب کراچی میں کارکنوں کے قتل کے خلاف ملک کی اہم سیاسی جماعت ایم کیو ایم نے سندھ بھر میں یوم سوگ منایا، جس کے باعث کراچی سمیت پورے صوبے میں شہری زندگی مفلوج ہو گئی۔ کراچی میں ایم کیو ایم کی یوم سوگ کے اعلان کے بعد معمولات زندگی کا پہیہ رک گیا۔ تاجروں اور ٹرانسپورٹرز نے دکانیں نہ کھولنے اور سڑکوں پر گاڑیاں نہ لا کر سیاسی جماعت کی حمایت کی، جبکہ تعلیمی اداروں نے امتحانات ملتوی اور تدریسی عمل معطل کر دیا۔ انٹر بورڈ، میٹرک بورڈ، جامع کراچی اور سندھ ٹیکنیکل بورڈ نے آج ہونے والے پرچے ملتوی کر دیے۔ سڑکوں پر ٹریفک نہ ہونے سے روزمرہ کام پر جانے والے شہری ایک بار پھر بری طرح متاثر ہوئے۔
کراچی کے شہری تو یہی کہتے ہیں کہ نیا پاکستان بنے، کوئی اچھی حکومت آئے اور اس پہ یہ قتل و غارت ختم ہو۔
بہت مشکل ہے، یہ کوئی حالات ہے، اس میں کم از کم اتنا تو خیال رکھے کہ بچوں کے پیپر ہو رہے ہیں۔
ادھر کراچی سمیت صوبہ سندھ کے دیگر شہروں حیدرآباد، میرپور خاص، سکھر، سجاول، نوابشاہ، ٹنڈولا یار اور دیگر شہروں میں بھی سوگ منایا گیا۔ ان شہروں میں بھی کاروباری مراکز، ٹرانسپورٹ، پیٹرول پمپس، سی این جی اسٹیشنز بند رہے، جس کے باعث نظام زندگی معطل رہا۔ حیدرآباد میں مشتعل افراد کی جانب سے مختلف شاہراہوں پر ٹائی نظر آتش کیے گئے۔ ٹھٹہ میں احتجاجی ریلی نکالی گئی، جس میں ملزمان کو فوری گرفتار کرنے کا مطالبہ کیا گیا۔ سیاسی جماعت کا کہنا ہے کہ حکومت امن و امان قائم کرنے میں مکمل طور پر ناکام ہو گئی، اگر شہر کے حالات بہتر نہ ہوئے تو آئندہ غیر معینہ مدت تک ہڑتال کی جائے گی۔ صفدر عباس، سہر عالمی نیٹ ورک، کراچی۔
مسلم لیگ نون کے سینئر رہنما اور پاکستان کے وزیر اعظم کے بھائی میاں شہباز شریف کو ایک بار پھر صوبہ پنجاب کا وزیر اعلیٰ منتخب کر لیا گیا ہے۔ شہباز شریف کا انتخاب پنجاب اسمبلی میں اراکین کی رائے شماری کے ذریعے کیا گیا، جس کے دوران انہیں ایوان سے 300 ووٹ ملے۔ ان کے مد مقابل امیدوار میاں محمود الرشید کو صرف 34 ووٹ ملے۔ پاکستان پیپلز پارٹی کے ارکان نے انتخابی عمل کا بائیکاٹ کیا تھا، لیکن اس کے ارکان ووٹنگ کے وقت ایوان میں موجود رہے۔ پولنگ کے لیے دونوں امیدواروں کے لیے الگ الگ لابیاں مختص کر دی گئی تھیں، جہاں ارکان اسمبلی نے جا کر اپنے امیدوار کے حق میں ووٹ دیا۔ شہباز شریف 1997 میں پہلی بار اور 2008 میں دوسری بار صوبے پنجاب کے وزیر اعلیٰ رہ چکے ہیں۔ وہ آج شام گورنر ہاؤس میں اپنے عہدے کا حلف اٹھا رہے ہیں۔ ان کے انتخاب سے صوبے پنجاب میں انتقال اقتدار کا مرحلہ مکمل ہو گیا ہے۔ ہندوستان کے زیر انتظام کشمیر میں سرکاری افواج کے ساتھ تصادم میں 2 عسکریت پسند مارے گئے ہیں۔ تفصیلی رپورٹ کے ساتھ سری نگر سے سپتے محمد حسن۔
جنوبی ضلع پلوامہ میں عسکریت پسند اور فورسز کے مابین ایک طویل جھڑپ میں 2 عسکریت پسند مارے گئے ہیں۔ فورسز حکام نے جائی واقعہ پر صحافیوں کے ساتھ گفتگو کرتے ہوئے کہا کہ انہیں یہ اطلاع موصول ہوئی کہ پلوامہ کے مضافاتی دیہات میں مسلح تنظیم جیش محمد کا ڈیویژنل کمانڈر الطاف بابا اپنے دیگر ساتھیوں کے ساتھ موجود ہے، اور اس کے فوراً بعد ہی ریاستی پولیس کے خصوصی آپریشن گروپ سے وابستہ اہلکاروں اور فوج نے مشترکہ کارروائی کرتے ہوئے مذکورہ دیہات کو اپنے محاصرے میں لیا اور تلاشی کارروائی شروع کی، جس کے دوران محاصرے میں آئے عسکریت پسندوں نے فورسز پر اپنے بندوقوں کے دہانے کھول دیے، جس کا جواب فورسز نے بھی دیا۔ اس طرح ایک جھڑپ شروع ہوئی جو 18 گھنٹے سے ज्यादा देर तक जारी रही। इस झड़प में फोर्सेज को इंतहाई मतलूब अस्करी कमांडर अल्ताफ बाबा अपने एक साथी के साथ मारा गया, जबकि झड़प में फोर्सेज के कई अहलकारों को भी चोटें आई। उन्होंने कहा कि उन्हें खदशा है कि अभी मजीद अस्करियत पसंद इस इलाके में मौजूद है, इसलिए फोर्सेज की तलाशी कार्रवाई अभी जारी है।
इसमें दो जैश मोहम्मद के टेररिस्ट थे, एक अल्ताफ बाबा जो कि पिछले कई सालों से यहाँ पे तंजीम को चला रहा था जैश मोहम्मद का, और 8 से 9 जो है उसके साथ टेररिस्ट उसके साथ थे और वो उनका कमांडर था।
हिंदुस्तान के जर इंतजाम कश्मीर से कैमरामैन मुर्तजा रजवी के साथ सिप्त मोहम्मद हसन, सहर आलमी नेटवर्क, श्रीनगर।
सऊदी अरब के वस्ती सूबे अल कसीम के शहर अल बुरैदा के बाशिंदों ने एक बार फिर मुजाहरा करके सियासी कैदियों से यकजहती का इजहार किया है। अल बुरैदा शहर के बाशिंदों ने सियासी कैदियों के साथ इजहार यकजहती के लिए निकाली गई अपनी रैली के दौरान आले सऊद हुकूमत की तशद्दुद आमेज पॉलिसियों की मजम्मत की और सियासी कैदियों खासतौर पर खातून कैदियों की फौरी रिहाई का मुतालबा किया। मुजाहिरीन का कहना था कि जब तक सभी सियासी कैदी रिहा नहीं हो जाते उस वक्त तक वो अपने इस तरह के एहतजाजी मुजाहरे और इज्तिमात जारी रखेंगे। सऊदी अरब में इंसानी हकूक के लिए काम करने वाली तंजीमों में जुमला हसन नामी तंजीम का कहना है कि अपने ख्यालात और नज़रियात का इजहार करने के जुर्म में जो लोग जेलों में बंद हैं उनकी तादाद 30,000 से ज़ायद है, लेकिन सऊदी अरब की वजारत दाखिला ने अभी तक इस सिलसिले में बाज़ाब्ता आदाद व शुमार जारी नहीं किए हैं। इन तंजीमों का कहना है कि जो लोग जेलों में बंद हैं उन्हें कमतरीन हकूक भी हासिल नहीं है, यानी वो अपने लिए वकील भी नहीं कर सकते और ना ही उन पर अब तक कोई मुकदमा चलाया गया है। सऊदी अरब में पैगंबर इस्लाम हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम की शान में एहानत करने वाले गुस्ताख मुसन्निफ़ की रिहाई के सबब इस मुल्क में ज़बरदस्त तनाज़ा खड़ा हो गया है। असरार न्यूज़ के मुताबिक सऊदी अरब में पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम की शान में गुस्ताखी करने वाले मुसन्निफ़ तुर्की अलहम्द को एक ऐसे वक्त जेल से रिहा किया गया है जब इस मुल्क में हज़ारों सियासी कारकुन अभी भी जेल में बंद हैं। तुर्की अलहम्द की रिहाई की खबर से सऊदी हलकों में गम व गुस्सा फैल गया है। इस मुसन्निफ़ ने गिरफ्तार होने के थोड़े अरसे बाद दीन इस्लाम और पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम की शान में एहानत की थी। तुर्की अलहम्द की खुदावंद आलम और दीन इस्लाम की एहानत पर मबनी तहरीरें हमेशा तनाज़े का सबब रही हैं, मगर आले सऊद हुकूमत ने जो खुद को काबा और इस्लाम का मुहाफिज़ बताती है कुछ अरसे बाद गुस्ताख मुसन्निफ़ तुर्की अलहम्द को तो रिहा कर दिया, मगर आज़ादी और शहरी हकूक का मुतालबा करने वाले हज़ारों सियासी कारकुनों को अभी भी जेल में बंद कर रखा है। रूस के सदर ने खबरदार किया है कि अफगानिस्तान से इस्मंगल होने वाली मशनशियात अमरीका और मगरबी मुल्कों के लिए खतरे में तब्दील हो जाएंगी। वो मास्को में इंसदाद मनशियात की 3 रोज़ा आलमी कॉन्फ्रेंस से खिताब कर रहे थे। सदर पुतिन ने कहा कि अफगानिस्तान में मनशियात की पैदावार और स्मगलिंग का मामला सिर्फ हमसाया ममालिक से मुतालिक नहीं बल्कि यह मामला अमरीका, यूरोपीय मुल्कों और कनाडा से भी गहरा ताल्लुक रखता है। उन्होंने वाजे किया कि अफगानिस्तान में मनशियात की तैयारी के 1,000 से ज्यादा मराकज कायम हैं और पोस्त की काश्त में 18% इजाफे की निशानदेही होती है। इंसदाद मनशियात के इदारों की 3 रोज़ा आलमी कॉन्फ्रेंस रूस और अमरीका के इंसदाद मनशियात के इदारों के ताउन से मुनक़िद की जाती है। इस कॉन्फ्रेंस में दुनिया के 120 मुल्कों के इंसदाद मनशियात के इदारों के अलावा अक़वाम मुत्तहिदा, समाजी सलामती माहदे, शंघाई ताउन तंजीम और ब्रिक्स ग्रुप के नुमाइंदा वफूद शिरकत कर रहे हैं। जनूबी कोरिया ने शुमाली कोरिया से मुज़ाकरात की पेशकश कबूल कर ली है। जनूबी कोरिया ने सरकारी सतह पर शुमाली कोरिया के साथ मुज़ाकरात की पेशकश पर रजामंदी जाहिर कर दी है। हुकाम के मुताबिक मुज़ाकरात के वक्त, जगह और एजेंडे का ऐलान बाद में किया जाएगा, तहम यूनिफिकेशन मिनिस्टर ने उम्मीद जाहिर की है कि जनूबी कोरिया और शुमाली कोरिया एतमाद कायम करने का मौका ज़ाय नहीं करेंगे। पाकिस्तान में मारगल्ला फेस्टिवल की रिपोर्ट दे रहे हैं इस्लामाबाद से शब्बीर हुसैन।
मुल्क के तमाम सूबों की सकाफत को उजागर करने के लिए कैपिटल डेवलपमेंट अथॉरिटी इस्लामाबाद के जेर इत्माम मारगल्ला फेस्टिवल का इनेकाद किया गया। आर्ट एंड क्राफ्ट विलेज शक्करपनिया में मारगल्ला फेस्टिवल की रंगारंग तकरीबात जारी हैं। कैपिटल डेवलपमेंट अथॉरिटी इस्लामाबाद के जेर इत्माम मुनक्कद होने वाले मारगल्ला फेस्टिवल में पाकिस्तान के तमाम इलाकों के सकाफती और मौसीकी के प्रोग्राम पेश किए जा रहे हैं। फेस्टिवल में मुल्क भर से दस्तकार और फनकार अपने हुनर का मुजाहरा कर रहे हैं। जोड़वा शहरों इस्लामाबाद और रावलपिंडी से खवातीनों हजरात की कसीर तादाद ने फेस्टिवल में शरीक होकर गहरी दिलचस्पी का इजहार किया। फेस्टिवल में सकाफती और इलाकाई लिबास, हैंडीक्राफ्ट, कुतब,
और खानों के स्टॉल्स लगाए गए हैं। फेस्टिवल का मकसद आवाम को तफरी के साथ सकाफती सरगर्मियों को फरोग देना है। आर्ट एंड क्राफ्ट विलेज शकरपनिया में होने वाले मारगला फेस्टिवल की ये तकरीबात 9 जून तक जारी रहेंगी।
शब्बीर हुसैन, सैर आलमी नेटवर्क, इस्लामाबाद।
और आखिर में खास खास खबरों की सुर्खियों पर एक बार फिर नजर डालते हैं। ईरान का 11वां सदारती इलेक्शन, उम्मीदवारों का दूसरा टीवी मुनाजरा। तुर्की में उर्दोगान हुकूमत के खिलाफ आवाम की मुल्क गीर तहरीक, मुजाहरे और पुलिस का तशद्दुद। शाम में मगरिब के हिमायत याफ्ता दहशतगर्द गिरोहों पर फौज का गलबा, अवाम में खुशी और जश्न।